جنہوں نے امامت کے تصور کو زندہ امام کے نام سے قبول کر رہے ہیں، یہ شروع کی 11 کو معین ہے اور پھر ضرور کر پائیں گے۔ دنیا اسلام کے اندر خلاصہ یہ کہ تمام جو اس بات کو موقع دینے کہ اس نام سے اور امام کے لقب کے ساتھ جن کا عدد 12واں ہوگا، حتیٰ پہلے سعود، آل سعود جو وہابی تھی اس بات کی منتقل ہیں کہ ان کا نام امام مہدی ہوگا اور بعد میں ہوں گے تشریف لائیں گے دنیا کو اصل حساب سے بھر دیں گے جیسا کہ وہ ظلم دور سے بری ہوئی تھی. دنیا کے تقریباً تمام جانے پہچانے ادیان ہی اس بات کے متفق کہ ایسا ہی ہوگا. بابا صلی اللہ علیہ وسلم محمد وال محمد دنیا کے تمام جانے پہچانے ادیان ہی اس بات کے متفق ہیں, چاہے وہ یہودیت ہو, چاہے وہ عیسائیت ہو, چاہے وہ ہندوازم بدھزم جیسے مذاہب ہوں, یہ تمام اس بات کے متفق ہیں کہ ایک زمانہ آئے گا جب کوئی تشریف لائیں گے اور اس دنیا کو اس کے کمال تک لے جائیں گے, اس کے عروج تک لے جائیں گے, انسانیت کا طلائی دور ایسی شخصیت کے ذریعے سے حاصل ہو جائے گا. تو میں نے آپ سے رکھ کیا کہ نظریت کے سب موقفے اس نظریے کو کوئی نجات دینے والا آئے گا, اس نظریے کو بتانے کے لیے ہم نظریت کا لفظ استعمال کروائیں. یعنی نظریت کا نظریہ کون سا نظریہ ہے؟ ایک ایسا نظریہ ہے کہ جس میں ماننے والا کسی آنے والے کا متفق ہے, ایسے آنے والے کے متفق ہیں کہ جو پوری دنیا کو تبدیل کر دے گا. ماں کا ایک خود کی تبدیلی کا نہیں ہے. یورپ کا کچھ ممالک تھے کہ جو اس طرح کے اعتقاد رکھتے تھے کہ ہمارے ملک کو تبدیل کرنے والا آنے والا ہے, اب وہاں کا تمام ابھیان کی طرف سے, تمام افکار کی طرف سے پوری دنیا کو تبدیل کرنے کا معاملہ ہے. اور بس مراد کے طور پہ یہ ارادہ کرتا ہوں کہ آپ یہ تصور نہ فرمائیے گا کہ آپ اور میں واحد انتظار کرنے والے ہیں. انتظار ہم اور آپ کے اندر محسوس نہیں ہے. انتظار کا عالم یہ ہے کہ ایک یہودی فرقہ افریقہ میں ایسا بھی ہے کہ جو اس کے اندر لکھا کہ امریکہ کے اندر موجود یہودی فرقہ اس حد تک متفق ہے کسی کے آنے والے کا, اور اس کے انتظار کے اتنا شدید ہے کہ بیچ تیار کر کے سوتے ہیں کہ جب وہ آئیں گے تو ہم ان کے انتظار کے لیے پہنچ جائیں گے. تو پہلا تو یہ سوچ لیجیے کہ بہت ساری دنیا میں, بہت سارے لوگ دنیا کے اندر انتظار کی حالت میں ہیں. آپ اور میں صرف نظریاتی طور پر انتظار کے متفق نہیں ہیں. اچھا یہ لوگ جو جو بھی لوگ انتظار کے متفق ہیں وہ ایک اور بات کے لیے متفق ہیں, وہ یہ کہ یہ ٹرانسفارمیشن, یہ تبدیلی, یہ پورا امن طریقے سے نہیں ہوگی. جو بھی انتظار کے متفق ہیں سب اس بات کے متفق ہیں کہ یہ تبدیلی آسانی سے حاصل ہونے والی نہیں ہے. نہ مسلمان, نہ عیسائی, نہ یہودی, نہ بدھ, نہ ہندو, کوئی اس بات کا متفق نہیں ہے کہ جیسی تشریف لائیں گے معاملات موجوداتی طور پر حل ہو جائیں گے. نہیں, موجاتی طور پر حل نہیں ہوں گے. معجزے دکھانا علیحدہ معاملہ ہے, معاملات موجاتی طور پہ حل ہو جانا یہ ایک علیحدہ معاملہ ہے. نہیں, بقالہ جدوجہد ہوگی. اسلامی کتب کے اندر, اسلامی منابع ریسورسز کے اندر کنفرم ہے کہ جب تشریف لائیں گے, شیعہ اور سنی سب متفق ہیں, جب تشریف لائیں گے تو شدید ترین جنگیں لڑیں گے, شدید ترین جنگیں لڑیں گے. اب یہاں سے ہمارے سامنے ایک اور سوال آتا ہے, وہ یہ کہ کیا وہ اکیلے ہیں حق کے اوپر عمل کروانے والے اور حق کو انتہا تک پہنچانے والے لوگ جن کے سامنے دشمن آئیں گے, یا ہمیشہ تاریخ بشریت میں حق کے سامنے دشمن آتے رہے ہیں؟ تو یہ بھی ایک قانون الہی ہے, سنت الہی ہے. قرآن کریم کے اندر بیان ہوا تھا کہ جب بھی ہم حق کو بھیجتے ہیں حق کی مخالفت کرنے والے دشمن ان کے سامنے آ جاتے ہیں, ان کا مقابلہ کرنے کی کوشش کرتے ہیں. لیکن جیسا کہ ابھی مولانا مدر سازی صاحب نے اشارہ فرمایا, باقی سب نے علامتی جد جہد کی تھی, اب جد جہد اصلی ہونے والی ہے. باقی سب نے بھی مقابلہ کیا تھا, مگر حضرت ابراہیم کے سامنے نمرود آیا, حضرت ابراہیم نے ایک نمرود کا مقابلہ کیا, حضرت موسیٰ علیہ السلام کے سامنے فرعون آیا, حضرت موسیٰ علیہ السلام نے فرعون کا ایک مقابلہ کیا. بہت سارے انبیاء مقابلے کے اندر بظاہر شہید ہو گئے, تو بظاہر کہا گیا کہ شاید ناکام ہو گئے, لیکن اب داستان ایسی ہے کہ حق کا آخری ذخیرہ آنے والا ہے. سوال یہاں پر ہے, کیا دشمن بھی کم پائے کا آئے گا؟ نہیں. اگر حق کا نمائندہ اعلیٰ ترین پائے کا آئے گا, اعلیٰ ترین نتائج حاصل کرنے جا رہا ہے, تو باطل کا نمائندہ بھی اس کی ٹکر پر سب سے بڑا باطل لے کر آئے گا, سب سے بڑی شیطنت لے کر آئے گا, سب سے بڑا شیطانی منصوبہ لے کر آئے گا.
मुर्दाबाद
अमेरिका मुर्दाबाद
मुर्दाबाद मुर्दाबाद
अमेरिका मुर्दाबाद।
खतीम अकबर ने जहां निजात जहन्नम जाने वाले का तसव्वुर दिया, उनकी अजमत को बयान किया। सरकार ने जहां उनकी बुलंदी और उनकी जरा कदरी को बयान किया, वहीं इस दुश्मन के शहीद दुश्मन होने को भी बयान करवाया। उन्होंने बता दिया कि देखो हमारी आजादी हमारी नकल से हमारे गर्दन आएंगे जो पूरी दुनिया को तब्दील कर देंगे। यमदउल अर्जा किस्तन व अर्जा कपाफुल अजुलमन व जाऊरा। लेकिन इसके साथ साथ फरमाया कि ये गर्दन आसानी से काम अंजाम नहीं दे पाएंगे। इनके मुकाबले में दुश्मन भी जो आएगा वो तारीख बशरियत का हौसला तरीन दुश्मन होगा, उसका नाम दज्जाल होगा। बस बहुत बड़ा मारका होने वाला है, बड़ी अजमत का मुकाबला होने वाला है। हम अपने आखिरी रिसोर्सेज को इस्तेमाल करने वाली है और बातिन अपने शदीद तरीन दुश्मन को भेजने वाला है। अगर जमाना वही जमाना है जिसका बयान हुआ है, तो आप और मैं समझ लें कि मैं और आप किस कड़ी आजमाइश के अंदर जाने वाले हैं। आपका नुमाइंदा अपनी अजमतों के साथ तमाम अंबिया की विरासत लेकर आने वाले और बातिल का नुमाइंदा तमाम शैतानों की विरासत को लेकर आने वाला। और अब मैं आपकी खिदमत दर्ज करना चाहूंगा कि परवरदिगार आलम ने जब गुज़श्ता कम हक भेजे थे तो दुश्मन किस पाए के आए थे, अब जब आला हक आएगा तो दुश्मन किस पाए का आएगा। दूर भेजे लो मोहम्मद वाले मोहम्मद। मौके पर जब पर्वत आलम ने अपने अंबिया इकराम को भेजा तो दुश्मन जो आया वो नमरूद की शक्ल में आया। अब ये नमरूद कौन था? नमरूद एक बादशाह है, इलाका बादल का है जिसको आलम इराक कहते हैं, वहां का बादशाह है। इसने लोगों को बुत परस्ती के नाम पर धोखे में मुबतला किया हुआ है। खुद दावे उलूहियत नहीं किया, नहीं कहा मैं खुदा हूं, लेकिन लोगों को बुत परस्ती के नाम पर गुलाम बनाया हुआ है। हजरत इब्राहिम अलैहिस्सलाम अंबिया की आजादी लेकर आने वाले कैसे बर्दाश्त कर लेते कि चंद इंसान अपने जैसे बनाए हुए खुदाओं के सामने चल चुका। उन्होंने वो इलाही कुल्हाड़ा उठाया और तमाम बुतों के सरों को तोड़ दिया, तहस नहस कर दिया। अब हजरत इब्राहिम को आग में डाल दिया गया और नमरूद ने जब उनको आग में डाले जाने लगा तो कहा कि वन शुरू आज हटा को इसको आग में डाल दो, इसको जला दो, आग बहुत बड़ी तैयार करो और अपने खुदाओं की मदद करो। नमरूद नहीं कह रहा मैं खुदा हूं, लेकिन धोखे में मुबतला करता है, मसनू दीन बनाता है, एक जाली दीन बनाकर जाली खुदा बनाता है और कहता है अगर ये खुदा की खिदमत करनी है तो इब्राहिम को आग में डाल दो। ये एक दुश्मन है मुझे सताई का। अच्छा, ये तमाम दुश्मन कुछ कम दुश्मन नहीं है। इनकी बड़ाई किस चीज में है? इनकी बड़ाई इस चीज में कि परवरदिगार का कुरान करीम के अंदर पता अंबिया का तस्करा नहीं किया। 124,000 आए, 50 कभी तस्करा नहीं किया, लेकिन दुश्मनों में से इन दुश्मनों का बार बार तस्करा किया। इसका मतलब यह है कि हिदायत के बाद में इन दुश्मनों को पहचानने की इतनी अहमियत है कि 123,000 अंबिया का तस्करा नहीं हुआ परवरदिगार ने कहा उन्हें छोड़ दो, इन चंद दुश्मनों का बयान होना इंतहाई जरूरी है। नमरूद का जिक्र किया, फिरौन का जिक्र किया। फिरौन कौन है? फिरौन की चंद खासियत है, जालिम और जाबिर है। इस घर चिरा फिरौन ने नहू कहा, जौ फिरौन की तरफ बहुत तूफान मचाया हुआ है। फिरौन की एक खासियत है, लोगों को ग्रोह ग्रोह बांटता है, फिरकों में बांटता है, ग्रुप से बांटता है, ग्रुप को लगाता है। जअल अला अशिया अन युफर्रिको ताइफतन मिनहुम, लोगों को ग्रोह में बांटता है, ग्रोह को ग्रोहों से लगाता है। ये फिरौन है। फिरौन कौन है? लोगों की अकलों पर पाबंदी लगा देता है, कहता है तुम सोचोगे नहीं समझोगे नहीं मैं तुम्हारी जगह सोचूंगा। मां अलिम के लोगों में इलाही गई, जब मैं तुम्हारे लिए खुदा देखता हूं तो अपने अलावा कोई खुदा नहीं पाता, यानी तुम्हें यह इख्तियार भी नहीं है कि तुम अपने लिए खुदा का इंतखाब करो, तुम्हारा खुदा भी मैं बना कर दूंगा। ये नमरूद से भी एक कदम आगे बढ़ गया। नमरूद तो कह रहा था खुदा कोई और है, उस खुदा की मदद करो, ये कहता है मेरे अलावा कोई खुदा है ही नहीं, अना रब्बुकुम अल आला, میں ہی تمہارا سب سے بڑا خدا ہوں گا. ان دشمنوں کو اپنا مطالعہ کرانے پر تذکرہ کیا, قارون کا تذکرہ کیا ہے. قارون کون سا دشمن ہے؟ قارون وہ دشمن ہے کہ جو پیسہ حاصل کرتا ہے اور گورنمنٹ کی بنیاد پر حق کو معین کرنا چاہتا ہے. یہ کہتا ہے جس کے پاس پیسہ ہے اس کے پاس حق ہے, جس کا پیسہ ہوگا اس کی بات سنی جائے گی, جس کا پیسہ ہوگا اس کا احترام کیا جائے گا. تو تمام زینتوں میں سچر آتا ہے اور لوگوں سے کہتا ہے اب تمہارے پاس انتخاب ہے, میرے پاس آنا ہے تو میں تیار ہوں, اور اگر اس غریب موسیٰ کے پاس جانا ہے تو چلے جائیں. یہ قارون ہے. اس کے بعد حامان کا بھی تذکرہ کیا پروردگار عالم نے. حامان کون ہے؟ جو خود فرعون نہیں ہے لیکن فرعون کا وزیر ہے, ظالموں کے ساتھ کھڑا ہوتا ہے, ظالموں کی مدد کرتا ہے, ظالموں کو مشورے دیتا ہے تاکہ آپ کا مقابلہ ہو. اور اسی کے ساتھ پروردگار عالم ابو لہب کا تذکرہ کرتا ہے, کہتا ہے کہ اس نے ہمارے نبی کو بہت تنگ کیا, اب دونوں ہاتھ ٹوٹ جائیں گے ابو لہب کے, کیونکہ اس نے دشمنی ہے ختم مرتبہ کو انجام دیا. یہ تمام وہ دشمن ہیں جو گزشتہ ایام میں آئے, فرعون جیسی طاقت رکھنے والے, نمرود جیسے ظالم جابر اور قارون جیسے دولت پرست. دجال ان سب سے بڑھ کر ہے. اس کی وجہ یہ ہے کہ حق کا نمائندہ ان سب سے بڑھ کر ہے. اب سوال یہ ہے دجال ہے کیا اور دجال ہے کون؟ کیا بھی اہم ہے اور کون بھی اہم ہے؟ دجال کیا ہے؟ دجال اسلام کے زمانے میں آنے والا اور امام کے زمانے سے پہلے ہی موجود رہنے والا ایک سنت کے مطابق ہر زمانے میں ہے, امام کے زمانے میں سب سے بڑا ہے. ایک آنکھ رکھتا ہے, ایک آنکھ رکھتا ہے, دو آنکھیں نہیں ہیں اس کی جیسے انسانوں میں دو آنکھیں ہوتی ہیں, ایک آنکھ ہے اس کے پاس. بے پناہ طاقت رکھتا ہے, بے پناہ طاقت رکھتا ہے, جہاں چاہتا ہے پہنچ جاتا ہے. طاقت اس کی اتنی ہے کہ سرکت کھیتوں کو برباد کرنا اور برباد کو آباد کر دینا اس کا بائیں ہاتھ کا کھیل ہے. ملکوں کو تہس نہس کر سکتا ہے, لوگوں کو دھوکہ دینے کا ماہر ہے, ہر ایک تک پہنچ جاتا ہے, کوئی اس کی زد سے باہر نہیں رہتا. طاقت اتنی ہے, موجودات اتنی ہے کہ مردوں کو بھی زندہ کر سکتا ہے. موسیقی کے گھوڑے پر سوار ہے, موسیقی کی سواری سے سفر کرتا ہے. اب سوال یہ ہے یہ ہے کون؟ اب ایک کام یہ ہوا کہ ہم نے بعض اوقات اسلام کی علامت کے حقائق کو نہیں سمجھا. قرآن کریم میں اسلام نے بعض اوقات کی حقیقت کو سمجھانا چاہا تو علامتوں کا سہارا دیا. ہم علامتوں کو نہ سمجھ پائے, ہم سمجھنے لیکن یہی اصل ہے. اب صاحب کو ہو گیا کہ ایک آدمی تلاش کرو جس کی پیشانی پر ایک ہی آنکھ ہو, اور کیونکہ وہ نہیں ملا لہذا مطمئن ہو گئے کہ اس کا مطلب ہے دجال تو ابھی نہیں آیا, جب آئے گا تو دیکھ لیں گے. وہ آئے گا تو آپ کیسے پہچانیں گے؟ اس سے بڑی کیا نشانی ہے؟ ایک تصویر دیکھ لیں گے پہچان لیں گے. اگر دو آنکھیں نظر آ رہی ہیں اس کا مطلب ہے یہ دجال نہیں ہے, کیونکہ روایت میں لکھا ہے وہی کام والا ہوگا. اللہ نے محترم اگر دجال ایک آنکھ والا 15-20 فٹ کا کتنا طاقتور انسان ہوتا تو مجھے بتائیے کہ کتنا بیوقوف احمق نادان ہوتا وہ جو اس کے پیچھے چلتا. اگر اس کی شناخت اتنی ہی آسان ہوتی, اس کو پہچاننا اتنا ہی آسان ہوتا کہ اس کی پیشانی پر ایک آنکھ ہوتی تو مجھے اور آپ کا پھر امتحان کیا رہا؟ اور ہم اب یہ بات کر رہے تھے کیونکہ حق کا آگا کبھی نمائندہ آنے والا ہے تو باطل کبھی سب سے سخت نمائندہ آنے والا ہے, اور مجھے سب سے سخت نمائندہ اس کی پیشانی کے اوپر آگ لگی ہے, اور آپ سب جانتے ہیں جس کی پیشانی پہ آگ لگی ہے اس کے پیچھے نہیں چلنا, پھر امتحان کیا رہا؟ پھر تو معاملہ ہی ختم ہو گیا. پھر باطل کو کیا طاقت ملی؟ اتنی بڑی آگ کیا نظر نہیں آ رہی ہوگی؟ اب آگے بڑھیے اور سوچیے کہ اگر یہ انسان نہ ہوا تو کیا ہوگا؟ میں نے آپ سے کہنا تھا کہ مجھے نہیں لگتا کہ دجال کوئی انسان ہے. دجال کو ایک وجود ہے, دجال کو ایک زی روح موجود ہے. میرے خیال میں دجال بھی نہیں ہے. کیونکہ میں ایسا کیا. اگر یہ ایسا ہوتا تو پھر پہچاننا کوئی مشکل نہیں تھا. ابھی چند کچھ عرصے پہلے آپ نے دیکھا ہوگا شاید کسی کو ای میل ملی بھی ہوگی, رشیا کے کسی باسکٹ بال کے پلیئر کی پیشانی پر ایک آنکھ تھی تو اس کی لکڑی ہر جگہ پہنچا دی گئی کہ نہیں معلوم بھائی یہی پہچان ہوتا. یہ بڑا عجیب پہچان ہے جو باسکٹ بال کھیل رہا ہے. یہ احمقانہ حرکتیں دجال پہچاننا ہے کیا؟ میرے بھائی محترم یہ دجال نہیں ہے. اب آپ کو دجال کو بھی دوبارہ کرنا پڑے گا. دجال کو دیکھنا ہوگا کہ دجال کیا ہے. ضرور بھیجے گا محمد والے محمد. میں نے اچھا اسلام علامت کی حقائق کو بیان کرتا ہے. وہ جانتا ہے جس نے نہیں دیکھا جس نے نہیں سنا اس کو بتانے کا فائدہ نہیں, اس کو سمجھ میں نہیں آئے گا. علامتیں بیان کرتا ہے. اب یہاں پر ہم ایک اور طریقے سے سوچنے کی کوشش کرتے ہیں اور کچھ یہ ہے کہ جناب کے دجال وہ ہے جس کی ایک آنکھ ہے جبکہ انسانوں کی دو آنکھ ہوتی ہیں. کون ہے دجال؟ وہ ہے جو کائنات سے صرف ایک روح دیکھتا ہے, دو روح نہیں دیکھتا. ہم کائنات سے دو روح دیکھتے ہیں, ایک مادی دنیا ایک مانوی دنیا, ایک یہ زندگی ایک وہ زندگی, ایک شیطانی پہلو ایک الہی پہلو. یہ صرف ایک آ کرتا ہے. کیا مطلب؟ ہر چیز کو بس مادہ پرستی میں دیکھتا ہے, ہر چیز کو بس اس دنیا میں دیکھتا ہے, ہر چیز کو بس شیطان کے اندر دیکھتا ہے. یہ دجالیت ہے. بس دجال شک کا نام نہیں ہے, دجالیت ایک فکر کا نام ہے. کیسی فکر ہے یہ ایسی فکر ہے جو دنیا کو صرف ایک آنکھ سے دیکھنا چاہتی ہے. صرف ایک آنکھ, اس میں صرف مادہ ہے, کوئی روحانیت نہیں ہے. اس میں صرف یہ دنیا ہے, اس دنیا کا کوئی تذکرہ نہیں ہے. اس میں صرف باطل ہے, اس میں حق کا کوئی نشانی موجود نہیں ہے. اس کے بعد جناب ہے تمام صفات کو آپ اس کے اوپر منتقل کر چلے جائیں گے. اس کے پاس بہت طاقت ہے, جس کے پاس مادی طاقت کتنے ذخیرے موجود ہیں کہ جس ملک کو چاہتا ہے آباد کرتا ہے, جس ملک کو چاہتا ہے برباد کرتا ہے. 1991 میں میں نے اور آپ نے اپنی آنکھوں سے دیکھ لیا مگر بات بتا. اس نے چند دنوں میں ہرے بھرے کویت کو برباد کر دیا اور اس کے بعد کچھ مہینوں میں برباد ہوئے کویت کو دوبارہ آباد کر دیا. جس ملک کو چاہتا ہے اسے زندگی دے دیتا ہے, جس ملک کو چاہتا ہے گھٹنے ٹکوا دیتا ہے, اپنی طاقت کا اظہار کرتا ہے, کہتا ہے ہمارا ساتھ نہیں دو گے تو ہم تمہیں پتھروں کے دور میں پہنچا دیں گے.
اسلام کا دشمن
امریکہ,
قرآن کا دشمن
امریکہ,
شیعہ کا دشمن
امریکہ,
سنی کا دشمن
امریکہ,
ہم سب کا دشمن
امریکہ,
خدا باد خدا باد
امریکہ, زندہ باد
یہ ہم نے خود اپنی آنکھوں سے دیکھ لیا. اس کی طاقت اس سے کہیں زیادہ ہے. یہ جس ملک کو چاہے گا برباد کر دے گا, جس ملک کو چاہے گا آباد کرنے کی کوشش کرے گا. اس کی فکر لوگوں کو جذب کر دیتی ہے. ہاں جب یہ اپنی پروپیگنڈا مشینری کو استعمال کرتا ہے تو کوئی اس سے بچ نہیں پاتا. یہ لوگوں کی فکروں کے اوپر تالے لگا دے گا. لوگ اس کو دیکھ کر اس کے اندر اس طرح جذب ہو جائیں گے کہ خود بھی نہیں سمجھ پائیں گے کیا کر رہے ہیں. ایمن یہی ہو رہا ہے. اللہ نے محترم ہمارے خیال میں اگر ہم ان منتظر کے منتظر ہیں اور ان کے ظہور کے بارے میں گفتگو کر رہے ہیں تو میں مکمل اپنے ذاتی یقین ظاہر کر رہا ہوں کہ شیطان اپنی تمام تر دجالیت کے ساتھ ان سے پہلے دنیا کے اندر موجود ہو چکا ہے. دجالیت اتر چکی ہے. کن کی دجالیت ہے؟ ہر ایک کے گھر میں موجود ہوگا, ہر ایک کو متاثر کر دے گا, ہر ایک کے سامنے باطل کے ایسے نمونے دکھائے گا کہ مقابل اور راستے پر چلنے والی کم رہ جائیں گے. کیا رہیں گے میرے اور آپ کے سامنے؟ یہ دجال اپنی طاقت کے ساتھ دنیا کے اندر کھا رہا ہے. اب یہ ہے کہ اس دجال کے راستے کیا ہیں, اس دجال کے آج کے مظاہر کیا ہیں, اس دجال کا مقابلہ کس طریقے سے کیا جا سکتا ہے. چل جملہ کر سب کا فکر میں اپنے گرو بھیجے گا محمد والے محمد. ہماری ایک عادت ہے وہ یہ کہ ہم اسے جب بھی دشمن کی بات کی جاتی ہے हम दुश्मन को किसी एक ग्रुप के अंदर महसूस करने के आदि हैं। मतलब अगर मैं आपसे कहूं आपका दुश्मन कौन है, आप कहेंगे अमरीका। ठीक है, अमरीका आपका दुश्मन है, यूरोप नहीं है, जापान नहीं हो सकता, चीन नहीं हो सकता, वही अमरीका के हाथ में है। लेकिन मैं आपसे अगर मुझसे कोई पूछे आज का दज्जाल कौन है, तो मैं कहूंगा एक मुल्क दज्जाल नहीं है, एक फिक्र है जो दज्जाल है। वो फिक्र दुनिया के हर उस शख्स के अंदर है जो सिर्फ माता परस्ती का मानने वाला है, चाहे वो नाम का मुसलमान ही क्यों ना हो। ये सब दज्जालियत के मजार है, जो अपनी जिंदगी के अंदर माता परस्ती पर चल रहा, जिसने हक का इनकार कर दिया, जिसने अपनी जिंदगी के अंदर सिर्फ माता परस्ती के ऊपर वक्त कर दिया अपनी जिंदगी को, हम समझते हैं ये दज्जालियत का मानने वाला है। ये दज्जालियत का पैरोकार जो जितना आगे बढ़ता चला जाएगा दज्जाल का उतना ही नजदीकी साथी बनता चला जाएगा। मुराद पैसा कमाना नहीं है, पैसे को खुदा बना लेना है। ये चीज जो अमरीका जैसे मुल्क के अंदर सबसे ज्यादा नजर आती है। अब एक बात अपने आप से पूछिए, मैं और आप कितनी शिद्दत के साथ मौला का जिक्र कर रहे हैं, मैं और आप बहुत सारे इशारे इस बात के पा रहे हैं कि शायद तब्दीली आने का टाइम बहुत नजदीक है। आयत दज्जाल पहचान पाया या नहीं पहचान पाया, यानी मेरे और आपके जहन में ये ख्वाहिश बहुत शरीर है और इशारे भी मिल रहे हैं कि कुछ होने वाला है। सवाल ये, आयत दज्जाल जो खबर है, दज्जाल को पता नहीं चला कि क्या होने वाला है। जब खत्मी मतलब तशरीफ लाने वाले थे, शैतान को पता चल गया था क्या इस दफा आने का कुछ पता नहीं चल पा शैतान को, उसका दज्जाल खामोश बैठा होगा, हमारे सामने हर भी ऐसा नहीं होगा। दज्जाल इंतहाई होशियार से उनकी आमद से पहले अपनी दज्जालियत की तमाम मजाहों को इस्तेमाल कर रहा होगा और कर रहा है। आप तस्वीर बनाइए, दुनिया के नक्शे के ऊपर गुजश्ता चंद सालों के अंदर जो वसी तब्दीलियां आई हैं, ये सब क्या है? अचानक वो सब कुछ होने लगा जिसका दुनिया ने कभी सोचा भी नहीं था। हम हालात और वाकयात में कुछ लोग बह रहे होते हैं तो बहते हुए समझ नहीं पाते कि जो हो रहा है ये गैर मामूली हो रहा है। ये दज्जालियत तक अपने तमाम नक्शे दिखा रही है। अब इससे कोई पूछे कि तुम इतने हजार किलोमीटर से उत्तर मशरकी उत्साह में क्यों आए हो, तो इनके पास भी लोगों को जवाब देने के लिए कोई दलील तो होनी चाहिए। इन्होंने कह दिया भाई मामला तेल का मामला, हम तेल लेने यहां पर आए। सवाल यह, क्या आए बगैर तेल नहीं मिल सकता था? क्या मुल्कों को तब्दील करने के लिए इनकी वॉच का यहां तक आना जरूरी पड़ गया था? इन्होंने कहा कि बादशाह ने खतरा बन रही है, इन बादशाहों को बचाने के लिए आए हैं। आया वाकया मुल्कों की बादशाहों को बचाने के लिए कई लाख की अमरीकी फौज का बच्चों के रिश्ता में पहुंचना यूं जरूरी था? जो हमें समझ में आ रहा है वो ये कि दज्जाल अपनी ताकत को उस गोशे से नजदीक तरीन करना चाहता है जिस गोशे में उसको खतरा है कि यहां से आपका सबसे ऊंचा प्रसंग निकलने वाला है। वो अपने तमाम नक्शे, वो अपने तमाम मनसूबे, वो तमाम मोहरों को जगह बाजिंगरे खिसकाता हुआ उस जगह को हिसार में ले रहा है जहां से आपकी आवाज उठने वाली है। मैं समझता हूं कि ये दुश्मन आने वाली तब्दीलियों से बहुत अच्छी तरह वाकिफ है और ये अपने तमाम हरबे इस्तेमाल कर गुजरेगा, ये अपनी तमाम ताकतों को इस्तेमाल कर लेगा। ज्यादा जो कुछ भी पेश आता है उसको देखते चले जाइए। क्या दुनिया को नहीं मालूम? क्या अमरीका को एहसास नहीं कि दुनिया में उसकी बदनामी किस हद तक पहुंच गई है? क्यों इस बदनामी को मोल ले रहा है? किस हुकूमत से बचने के लिए? मुझे कोई वजह समझ में नहीं आती कि अमरीका जैसी ताकत इतने लाख वर्षों को लेकर इस इलाके में आए कौन सी ताकत को मारने के लिए? एक मुल्क बताइए जिसके अंदर इतनी ताकत आ रही है। कितने एटम बम इनके पास रखे हुए हैं, क्यों अपने एटम बम के ऊपर इंतजार नहीं करते? किस बात का हौक इनके दिलों के ऊपर छा गया? अब अगर इससे आगे बढ़िए तो एक और सवाल करते हैं, वो ये कि क्या वाकई जमाना नजदीक आ गया है? क्रेडिबल कार्टून वक्त मार्जन करने वाले कार्यवे कोई नहीं कह सकता छह महीने बाद, कोई नहीं कह सकता एक साल के बाद, लेकिन दोस्तों ने जो समझा कि इसका मतलब यह है कि कोई ये भी नहीं कह सकता कि नजदीक है। अब जरा तसव्वुर कीजिए, क्यों कोई ये कहे कि नजदीक नहीं है? लोगों ने कहा हम नहीं कहेंगे कि नजदीक है, हमें समझ में नहीं आ रहा कि नजदीक है। क्यों समझ में नहीं आ रहा? कहा हम इसके लिए तैयार नहीं है, हमें पाकिस्तान में तैयारी नजर नहीं आ रही, लोग तैयार नहीं हो पाए। क्या अमरीका तैयार हो गया? क्या यूरोप तैयार हो गया? क्योंकि लोगों को तैयार होता नहीं देख रहे, लिहाजा कहा कि शायद वक्त नजदीक नहीं है, शायद अभी दूर की बात है। मैं एक तारीखी तजुर्बे से इस्तेमाल करूंगा, गुरु भेजेगा मोहम्मद वाले मोहम्मद, बालिका गुरु भेजेगा मोहम्मद वाले मोहम्मद। गुज़िश्ता मौकों पर जब आपका नुमाइंदा पहुंचता था तो क्या किसी को पता चल जाता था कि आने वाला है या नहीं आने वाला? एक मिसाल आपकी खिदमत में करूंगा, वह आज से पहले जो आपका सबसे बड़ा नुमाइंदा आया और आपकी सबसे बड़ी फतह दिखाई, वो खत्म मरतबत के जमाने में हुआ। नबी अकरम तशरीफ लाए, कामिल तरीन पैगाम के बाद वसी तरीन कामयाबी जो किसी नबी को हासिल नहीं हो पाई, वो खत्म मरतबत में हासिल करके दिखा दी। अब मैं आपसे एक सवाल करूंगा, फर्ज फरमाइए रसूल अल्लाह के ऐलान नबूवत से दो दिन पहले आप मक्का में होते तो क्या आप समझ पाते कि आखिरी नबी आने वाला है? अगर आप ऐलान नबूवत से दो दिन कबल मक्का में होते और कोई आपसे कहता कि नबी आने वाला है तो आप जवाब से क्या कहते? कहते किस इलाके में? मक्का जैसे में, यहां तो सारे बुतपरस्त बसे हुए हैं, यहां तो सारे मुस्लिम बसे हुए हैं, यहां बच्चियां जमन जमीन में दफन की जा रही हैं, यहां बड़े जिससे लोग मौजूद नहीं है, यहां जाहिलों का राज है, 365 फुट मक्का के अंदर और काबा के अंदर रखे हुए हैं, क्या ये वो तैयारी है जिसके लिए आखिरी नबी आएगा? आप यही कहते हैं, मैं भी नहीं कहता, लेकिन अगर कोई बाबा सीरत होता तो मुझसे और आपसे कहता कि अरे देखो खूब तो अबू जहल और अबू लहब और अबू सुफयान को देख रहा है, लेकिन तुझे नहीं पता कि काल कोठियों में बिलाल हबशी तैयार हो चुके हैं, उस ईसाई गिरजा में बैठे हुए सलमान फारसी नबी जाने का इंतजार कर रहे हैं, रेगिस्तानों में बसे हुए अबू जहल गफ्फारी अपने नबी की आमद के मुंतजर हैं, बस आने की देर है, ऐलान करने की देर है। जैसे ही ऐलान हुआ वो बिलाल हबशी सारी जंजीरें तोड़ते हुए अपनी मतलब के सामने आ गए, वो अबू जर गफ्फारी अपने सहराओं की हाथ थामते हुए मदीने में पहुंच गए और वो हजरत सलमान फारसी अपने पादरी की बीवी सलेब तोड़कर नबी अकरम की तौहीद को कबूल कर गए। मुझे आपको क्या पता कि जब वो इमाम तशरीफ लाए तो उनके मानने वाले दुनिया की किस किस कोने तोड़कर किस किस तरह उनकी खिदमत में पहुंच जाएंगे? मुझे कुछ नहीं मालूम कि शायद उनका शरीर तरीन चाहने वाला इस वक्त चीन जैसे मुल्क के अंदर रह रहा हो, शायद इंग्लैंड में रह रहा हो, शायद कराची और लाहौर में नहीं पाकिस्तान की किसी जिहाद के अंदर जिंदगी गुजार रहा हो। मुझे और आपको क्या खबर? मुझे और आपको क्या खबर कि कितने गिरजा घरों के अंदर इस जमाने के नबी का इंतजार करने वाला, इस जमाने के हाजी पर हक का इंतजार करने वाला मौजूद हो? हक की वसत को आने दीजिए, हक की कशिश लोगों को खुद बहुत खजीद कर ले आएगी। कुछ लोगों ने यह कहा कि अगर वो असलहों कर ले, अगर वो तशरीफ लाएंगे तो दुनिया के जदीद तरीन असलहे उनका मुकाबला करने के लिए पहले से तैयार हैं। कितने एटम बम, कितने हाइड्रोजन बम, कितने न्यूक्लियर वेपन, ये सब का सब उनका मुकाबला करने के लिए तैयार हैं और उस दुनिया के पास तो सुपर कंप्यूटर्स हैं उस दुनिया के पास तो एक से एक जहाज है और जहां तो कुछ भी नहीं नजर आता। परवरदिगार आलम ने एक चश्मबान बदन में चंद मौजों को भेजा और दुनिया की सुपर पावर को घुटने टेकने पर मजबूर कर दिया। कुरान करीम में इरशाद फरमाता है, हम जब किसी कौम को तबाह करने लगते हैं तो लश्कर नहीं भेजते, ये जमीन और आसमान, ये चांद सितारे, ये कंकड़ और ये हवाएं हमारा लश्कर है, सब अल्लाह का लश्कर है। वो हजरत सुलेमान हवाओं के ऊपर सफर करने वाले इतनी अजमत के बादशाह, और ये जो अब तशरीफ लाएंगे ये उनसे भी ज्यादा अफजल, उनसे भी ज्यादा अजीम शान मकाम पर फाइज है। हमें क्या पता कि आने वाले की ताकत क्या है, हमें क्या पता कि आने वाला किस अजीम शान हक के साथ इस दुनिया में आने वाला है, और हमें क्या मालूम कि वो टेक्नोलॉजी और कुदरत का कौन सा मूल्य लेकर दुनिया में तशरीफ लाने वाले हैं। हमें बस एक बात पता है, जब वो आएंगे तो सारे दुख खुद बहुत टूटना शुरू हो जाएंगे, सारे हक के मुतलासी खुद बहुत जमा होना शुरू हो जाएंगे, उनकी अजमत के सामने सर सर झुका देंगे, और हमें क्या मालूम कि वो टेक्नोलॉजी और कुदरत का कौन सा मूल्य लेकर दुनिया में तशरीफ लाने वाले हैं। हमें बस एक बात पता है, जब वो आएंगे तो सारे दुख खुद बहुत टूटना शुरू हो जाएंगे, सारे हक के मुतलासी खुद बहुत जमा होना शुरू हो जाएंगे, उनकी अजमत के सामने सर सर झुका देंगे, और इस दौरान में मेरी और आपकी बस एक इल्तिजा होगी कि ऐ मौलाना अपने खिदमत गुजारों में हमें भी शुमार फरमाएंगे। हमें कुछ नहीं मालूम कि वो अजीम शान लम्हा जो तमाम अंबर की मेहनतों का निचोड़ देने वाला है वो कितने वक्त में आने आने वाला है, लेकिन बस हमें इतना है और मोहतरम इस बात को बार बार कह रहे हैं कि अब वक्त बहुत नजदीक है, अब बहुत तरदूर की बात नहीं रही। रेजान मोहतरम इस दज्जालियत को पहचानने की कोशिश कीजिए, दज्जालियत का सबसे बड़ा हथियार नफ्स परस्ती है, दज्जालियत नफ्स परस्ती के अलावा कुछ नहीं है, इससे बड़ा हथियार इनके पास कोई नहीं है। और परवरदिगार आलम फरमाता है अलहमहा फुजूरहा व तक्वाहा, इस नफ्स का सिर्फ फुजूर और तक्वा तुम्हें इल्हाम किया जा चुका है। ये अजीब मुश्किल है कि शैतान के सबसे बड़े हथियार का मुकाबला सबसे आसान काम है। अगर कोई तवज्जो दे, शैतान का सबसे बड़ा हथियार नफ्स परस्ती है और सबसे आसान मुकाबला अपने ही नफ्स का मुकाबला है। आप इसको कंट्रोल कर लीजिए, आपका नफ्स आपके हाथ में रहे, फिर दुनिया का कोई दज्जाल आपको कोई नुकसान नहीं पहुंचा सकेगा। और शहादत के आरज़ू तो मेरे और आपके दिल में है, हमें मरने से क्या खौफ, आप और मैं दुआए अहद पढ़ा करते हैं, वो दुआए अहद 40 दिन कोई पढ़े तो इमाम के हुजूर पहुंच जाएगा, मरेगा भी तो जिंदा किया जाएगा, कैसा जिंदा किया जाएगा। दुआए अहद कहती है, मुअतज़रन कफनी शाहरन सही थी मुजर्रदन मना थी मुलब्बियन दावतन जाए फिर हाजिर वलबादी, ऐ परवरदिगार अगर मैं मर भी जाऊं तो मुझे मेरी कब्र से ऐसा उठा कि मैंने इमाम की नुसरत के लिए कफन पहना हो, तलवार मेरे सामने खींची हुई हो, नेजा मेरा ऊंचा हो, और जहां वो चेहरा हो शहर में मुझे पुकारे मैं उनकी पुकार पर लब्बैक कहने वाला मौजूद हो। ये रूह है इमाम के मुंतजिर की कि वो अपना सब कुछ कुर्बान करने के लिए तैयार है। बस अजीजान मोहतरम अपने आप की तैयारी इस तरह से करवाइए कि दुनिया की कोई वाबस्तगी आपके पांव में जंजीर न डाल दे, दुनिया से कोई ताल्लुक आपके कदमों को रोक ना सके। अगर आपने इस दज्जालियत का मुकाबला कर लिया जिसको हमारे और आपके नफ्स के अंदर मौजूद ख्वाहिशात को इस्तेमाल करने वाला दज्जाल है, तो मैं और आप दुनिया के हर दज्जाल का मुकाबला कर सकते हैं। किसी अमरीका, किसी यूरोप, किसी शैतान के अंदर कोई ताकत नहीं है अगर मैंने और आपने अपने इरादे को मजबूत कर लिया। कोई शैतान आपको शिकस्त नहीं दे सकता, परवरदिगार आलम फरमाता है कि ऐ शैतान मेरे मुखलिस बंदों पर तेरे कोई गिरफ्त नहीं हो पाएगी, तू कुछ भी नहीं कर सकेगा। आप हक के मुंतजर रहिए, जब हक आएगा तो बहुत सारे काम खुद को खुद हक के मानने वाले कर गुजरेंगे। इस काम की जिम्मेदारी मेरे और आपके ऊपर है, मुझे इस हक के साथ मुतसिल हो जाने की कोशिश कीजिए, इस हक के साथ लग जाने की कोशिश कीजिए। कभी मत सोचिएगा अल्लाह का दीन मेरे और आपका मुंतजर रहेगा, अल्लाह का दीन ना मेरे और आपका मकरूज है ना मेरे और आपका मुंतजर रह जाएगा। तुम तैयार नहीं होगे तो क्या होगा, हम किसी और कौम को लेकर आएंगे, तुमसे ज्यादा हक पर चलने वाले होंगे। हर किस ख्याल मत कीजिएगा कि अगर मैं और आप तैयार नहीं हुए तो हक नहीं आएगा, लेकिन हम सब हर सूरत आएगा, उनके चाहने वाले इस दुनिया में हर जगह से जमा होंगे। सिर्फ आपको और मुझे सोचना होगा कि इस हक की नुसरत में मेरे और आपका किरदार क्या है। यही मेरे और आपकी ख्वाहिश होगी कि परवरदिगार हम सबको इस अजीम शान हक की नुसरत करने की तौफीक अनायत करें। और परवरदिगार से दुआ करते हैं कि पाक परवरदिगार हमारे सैयद और सरदार मौलाना का इमाम आपके जमा की जरूर में ताजीम करना, हमें उनके आह्वान अनुसार में शामिल करना। आपकी हुस्न समाज का इंतहाई शुक्रगुजार हूं। मौला आपका दिल खैर नायक करना है, जरूर भेजेगा मोहम्मद वाले मोहम्मद।